जैमसन के अलावा और कोई नहीं हो सकता। थोड़ी देर बाद एक आदमी एक ट्रॉली धकेलता हुआ वहां लाया जिस पर फिल्म प्रोजेक्टर किस्म की कोई चीज रखी हुई थी। उसका प्लग स्विच बोर्ड के एक सॉकेट में लगा दिया गया। अब मार्क ट्रॉली के करीब खड़ा था। दफतन प्रोजेक्टर नुमा मशीन से निकलने वाली रोशनी जैमसन के चेहरे पर पड़ी और उसने इस तरह चौंक कर आंखें खोल दी जिसे अब तक महज गनूदगी की हालत में रहा हो। मार्क ने हाथ बढ़ाकर मशीन के दूसरे बटन पर उंगली रख दी। जैमसन के चेहरे पर पड़ने वाली रोशनी कई गुना तेज हो गई। जैमसन चीखने लगा, अपना नाम बताओ। मार्क धाड़ा, जुम्मन। वो चीखा, तुम जफरुल मलिक के साथ ही हो? हाँ, मैं उनका मुलाजिम हूँ, जवाब एक तवील चीख की सूरत में मिला। वो इस वक्त कहाँ है? फ्लीटीज के कमरे नंबर 7 में। इमरान कहाँ है? मैं नहीं जानता। तुमने अपना हुलिया क्यों बदल लिया है? पुलिस और डॉक्टर लंगम के आदमी हमारी तलाश में थे। अब जफर का क्या हुलिया है? दाढ़ी मूछे और बड़े बालों में। मार्क ने मशीन का स्विच ऑफ कर दिया। रोशनी गायब होते ही जैमसन की गर्दन फिर ढलक गई। वो पहले ही की तरह बेहोश था। तुमने देखा? मार्क इमरान की तरफ मुड़कर बोला। ट्रॉली वापस ले जाई जा रही थी। मार्क ने उस आदमी से कहा, इन्हें भेज दो जो उसे खोलेंगे। लूसी खौफज़दा नजरों से इमरान की तरफ देख रही थी। ऐसा मालूम होता था जैसे अब वो भी बेहोश होकर गिर पड़ेगी। मेरे साथ आओ, मार्क ने उनसे कहा और आगे बढ़कर दोनों उसके पीछे चल आगे बढ़ गया। वो दोनों उसके पीछे चल रहे थे। वो उन्हें एक कमरे में लाया। तो फिर मुझे किस वक्त इसका खात्मा करना है जनाब? इमरान ने बेसब्री का मुजाहरा करते हुए कहा। बैठ जाओ, मार्क ने सामने वाली कुर्सी की तरफ इशारा किया। दोनों चुपचाप बैठ गए। अब जफर को भी हाथ आ जाने दो, मार्क आहिस्ता से बोला। उसे तलाश करने की जिम्मेदारी अब तुम दोनों पर डालता हूँ। फिलहाल मेरे पास जहीन आदमियों की कमी है। मेरा ख्याल है कि इमरान भी जजीरे में मौजूद है। ये कैसे कहा जा सकता है? इमरान ने सवाल किया। इस पर मार्क ने उसे अपनी जीप गायब हो जाने की कहानी सुनाते हुए कहा। इसके साथ कोई औरत भी थी। ठीक उसी वक्त दो आदमी कमरे में दाखिल हुए और दरवाजे के करीब ही रुक गए। देखो, मार्क ने उन्हें मुखातिब करके कहा, यही दोनों तो नहीं थे? नहीं जनाब, एक ने जवाब दिया, लेकिन इस आदमी को मैंने फ्लिटीज में देखा था। और इसे, मार्क ने लूसी की तरफ इशारा किया, ये इसके साथ नहीं थी, बाथरूम में थी। मिस्टर एवलन, इमरान बोल पड़ा, गालिबान आप मेरा मतलब समझ गए होंगे। बस जाओ, मार्क हाथ हिलाकर बोला और वो दोनों चले गए। उनके जाते ही इमरान भी उठा था और दरवाजा बोलट करता हुआ बोला, फिर कोई आ जाएगा हम गुफ्तगू ना कर सकेंगे। कैसी गुफ्तगू? मार्क उठता हुआ और आया, इसके मुस्तकबिल के बारे में। इमरान ने लूसी की तरफ इशारा किया। क्या मतलब? इसने ख्वामा ख्वा अपनी अच्छी भली जिंदगी बर्बाद की है, तुम कहना क्या चाहते हो? मिस्टर फिलिप ने दूसरों को बड़ी बड़ी रकमें दी थी और इस बेचारी से महज दोस्ती में काम निकाला था। तो तुम मुझसे रकम वसूल करना चाहते हो? मुझसे? मार्क एवलन से? मार्क के लहजे में सफाकी थी। सिर्फ यही नहीं, बल्कि मुझे डॉक्टर अलंगम का पता भी चाहिए। तुम डॉक्टर अलंगम को क्या जानो? मिस्टर फिलिप, बकवास। फिलिप, तुम काले सुअरों पर इस हद तक एतमाद नहीं कर सकता। जितनी गालियां दिल चाहे दे लो, लेकिन लूसी को कम से कम 50,000 तुम्हें देने ही पड़ेंगे। दफतन मार्क एवले ने रिवॉल्वर निकाल लिया और इमरान से बोला, दरवाजे का बोल्ट गिराओ और हाथ उठाए हुए बाहर निकल चलो। क्यों मजाक कर रहे हो? हाथ ऊपर उठाओ, मार्क धाड़ा। हलक में खराशे आ जाएंगी प्यारे, इस तरह ना चीखो। वैसे मैं अच्छी तरह जानता हूँ कि कमरा साउंड प्रूफ है, किसी किस्म की भी आवाज बाहर ना जाएगी। तुम भी फायर करके देख लो। ये क्या कर रहे हो? तुम लूसी रोहन सी आवाज में चीखी। तुम्हारे लिए मिस्टर मार्क एवलन से 50,000 वसूल करूंगा, जरूर करूंगा। मुझे कुछ ना चाहिए, वह हिजियानी अंदाज में चीखी। मुझे जाने दो। मार्क गुस्से से पागल हुआ जा रहा था। उसने इमरान पर फायर झोंक मारा। لو سے پھر چیخے عمران اچھل کر دور جا گرا تھا۔ مارک نے کہکہا لگایا جس میں خوشی سے زیادہ جھلاہٹ کا عنصر غالب تھا۔ مجھے جانے دو، تم اب مجھے اس سازش کے بارے میں بتاؤ۔ فلپ کا خون میں نے معاف کر دیا تھا۔ لوسی نے عمران کی طرف دیکھا جو فرش پر بے حس و حرکت پڑا اوندھا پڑا تھا۔ ادھر مت دیکھو، وہ جہنم رسید ہو چکا ہے۔ میں کچھ نہیں جانتی کہ اس نے ایسا کیوں کیا۔ اس کو تم نے فلپ کے ساتھ دیکھا تھا؟ ہاں میں نے دیکھا تھا، ورنہ اس پر اعتماد کیسے کر لیتی؟ اس نے 50,000 کی بات کیوں کی تھی؟ میں کچھ نہیں جانتی۔ پروفیسر لنگم کے بارے میں کیا جانتی ہو؟ کچھ بھی نہیں، میرے لیے یہ نام بالکل نیا ہے۔ اگر زندہ رہنا چاہتی ہو تو اب اس عمارت سے نکلنے کا تصور بھی نہ کرنا۔ چلو باہر چلو، مارک نے کہا۔ اس بار بھی اس کا لہجہ نرم نہیں تھا۔ مجھے تنہا چھوڑ دو۔ دفتن پشت عمران کی آواز آئی۔ پھر جتنی دیر میں مارک اس کی طرف مڑتا، عمران نے اس پر چھلانگ لگا دی۔ لوسی بوکھلا کر دیوار سے جا لگی تھی۔ مارک توقع سے کہیں زیادہ تیز ثابت ہوا۔ اس نے عمران کو پرے جھٹک دیا۔ ایک بار پھر اس کا ریوالور نکل آیا۔ صرف نکل نہیں آیا بلکہ پے در پہ 5 گولیاں بھی اگل دیں۔ عمران بڑے اطمینان سے سنگ آرٹ کا مظاہرہ کرتا رہا۔ گولیاں دیوار پر لگ لگ کر اچٹ رہی تھی۔ ایک اچٹتی ہوئی گولی مارک کی پیشانی پر لگی، اور اس میں اتنی قوت باقی تھی کہ وہ پیشانی کی کھال پھاڑ سکتی۔ جو لاٹ میں اس نے خالی ریوالور بھی عمران پر پھینک مارا، لیکن وہ بھی دیوار ہی سے ٹکرا کر فرش پر گرا تھا۔ اس بار مارک نے عمران پر چھلانگ لگائی تھی اور اوندھا منہ فرش پر آیا۔ دیوار سے اچٹ کر لگنے والی گولی پہلے ہی اس کا چہرہ لہو لہان کر چکی تھی۔ عمران اب اس کی پشت پر سوار نظر آیا، گردن میں کینچی ڈال دی تھی اور بار بار اس کا سر فرش پر مار رہا تھا۔ مارک کسی بھینسے کی طرح ڈکارتا رہا، بولو دیتے ہو 50,000 یا نہیں؟ عمران نے مضحکہ اڑانے والے انداز میں پوچھا۔ مجھے چھوڑ دو، میرا خون ضائع ہو رہا ہے، مارک بھرائی ہوئی آواز میں بولا۔ عمران اسے چھوڑ کر اٹھ گیا۔ مارک نے خود سے اٹھنے کی کوشش کی لیکن ناکام رہا۔ عمران نے اسے سہارا دے کر اٹھایا، ایک صوفے پر ڈال دیا۔ مارک بری طرح ہانپ رہا تھا، پیشانی سے بہنے والا خون ابھی تک نہیں تھما تھا۔ عمران اس پر جھک کر رومال سے خون خشک کر کے زخم کی نوعیت کا اندازہ لگانے کی کوشش کرنے لگا۔ لوسی بھی پاس کھڑی ہوئی تھی، لیکن اس کی توجہ کا مرکز مارک کی بجائے عمران تھا۔ ایسی نظروں سے دیکھ رہی تھی جیسے وہ دنیا کا 8 عجوبہ ہو۔ زخم معمولی ہے، عمران بڑے ہمدردانہ انداز میں بولا۔ ٹھہرو، میں پل بھر میں خون بند کیے دیتا ہوں۔ چند چٹکلے ہر وقت جیب میں ڈالے رہتا ہوں، کیونکہ اپنی ٹوٹ پھوٹ کا خدشہ بھی تو ہر دم لگا رہتا ہے۔ اس نے جیب سے ایک چھوٹی سی ٹکیا نکالی، اسے چٹکیوں میں دبا کر ہر طرف سے کھنچائی کرنے لگا۔ وہ ربڑ کی طرح کھینچ کر اپنا قطر بڑھا رہی تھی۔ روپے کے برابر گولائی میں لا کر عمران نے اسے مارک کے زخم پر چپکا دیا اور کسی درد مند باپ کی طرح اس کا شانہ تھپک کر بولا، بس اب خون بند سمجھو۔ تم آخر ہو کون؟ مارک نے بھرائی ہوئی آواز میں پوچھا۔ ڈھمپ، ابھی بھی تمہارا ہی ملازم ہوں۔ میں نے تو صرف نمونہ دکھایا تھا کہ اگر مالکوں سے اختلاف رائے ہو جائے تو کس طرح پیش آتا ہوں۔ بہت زیادہ لاف و گزاف نہ کرو، مارک اٹھ بیٹھا اور چند لمحے عمران کو گھورتے رہنے کے بعد بولا، خون میری کمزوری ہے، اس کے لیے زندگی بھر میں اپنی ماں کو برا بھلا کہتا رہوں گا۔ بچپن میں میرے جسم سے خون نکلتے دیکھ کر اس طرح بدحواس ہو کر چیخنے لگتی تھی جیسے ہسٹریا کا دورہ پڑ گیا ہو۔ میں شریر تھا، آئے دن چوٹیں کھاتا رہتا تھا۔ رفتہ رفتہ اس کی ہسٹرائی دورے میرے اعصاب پر بھی اثر انداز ہوتے رہے، اور اب یہ عالم ہے۔ وہ خاموش ہو کر پھر عمران کو گھورنے لگا۔ میں سمجھ گیا، عمران سر ہلا کر بولا، اگر اب بھی تمہیں احساس ہو جائے کہ تمہارے جسم کے کسی حصے سے خون نکل رہا ہے تو تمہارے اعصاب معطل ہو کر رہ جائیں گے. ہاں یہی بات ہے, اور میں اپنی اس کمزوری سے نفرت کرتا ہوں, شدید نفرت. اگر گولی چٹ کر میری پیشانی پر نہ لگتی تو تمہیں پیس ڈالتا, تم جیسے چار بھی میرا کچھ نہیں بگاڑ سکتے. عمران ہنس کر بولا, اور میرا یہ عالم ہے کہ کبھی غصہ نہیں آتا, لیکن اگر آ جائے تو گولیاں بھی مجھ سے کترا کر نکل جاتی ہیں. تم کوئی خبیث روح ہو. معاملے کی بات کرو باس. باس, مارک تنزیہ لہجے میں بولا, کہ تم سمجھتے ہو کہ اب بھی تمہارے فریب میں آ جاؤں گا. اس میں فریب کی کیا بات ہے باس؟ تم نے ڈاکٹر الگم کا نام کیوں لیا تھا؟ نام نہیں لیا تھا بلکہ اس کا پتہ پوچھ رہا تھا. کیوں؟ 50,000 اس سے اپنے لیے وصول کروں گا. اس نے مجھے خواہ مخواہ بہت پریشان کیا ہے. تم ہو کون؟ مارک نے اٹھنے کی کوشش کی لیکن عمران ہاتھ اٹھا کر بولا, چپ چاپ بیٹھے رہو ورنہ کسی دوسری جگہ سے خون نکل پڑے گا اور تمہاری انجہانی والدہ محترمہ کو سلواتیں سننی پڑیں گی. تم یہاں سے زندہ بچ کر نہیں جا سکو گے. تمہیں ختم کیے بغیر کمرے سے باہر نہیں نکلوں گا, مطمئن رہو. میں جانتا ہوں کہ یہاں کے کمرے کس انداز میں ساؤنڈ پروف کیے گئے ہیں, تو اب بھی چل جائے تو آواز باہر نہیں جاتی. مارک کچھ نہیں بولا. لوسی عمران کے شانے سے لگی کھڑی چسک رہی تھی. نکل چلو یہاں سے, یہاں سے نکل چلو. اگر اسے باہر نکلنے کا موقع مل گیا تو پھر ناممکن ہوگا. تم خاموشی سے ادھر بیٹھو, عمران اسے الگ ہٹاتا ہوا بولا. مجھے 50,000 نہ چاہیے. اب تو میری زبان سے نکل گیا ہے, ہو کر رہے گا. جاؤ ادھر جا کے بیٹھو. میرے پاس کیش نہیں ہے, مارک بولا. تو پھر میں تمہیں اپنے ساتھ لے جاؤں گا. کیا بکواس ہے؟ مارک اچھل کر کھڑا ہو گیا لیکن دوسرے لمحے میں عمران کی لات اس کے پیٹ پر پڑی اور وہ صوفے سمیت دوسری طرف الٹ گیا. خدا کے لیے نکلو یہاں سے, لوسی پھر منمنائی, لیکن عمران اس کی طرف توجہ دیے بغیر مارک پر ٹوٹ پڑا اور دوبارہ اٹھنے کا موقع دیے بغیر اپنی ٹائی سے اس کے دونوں ہاتھ پشت پر باندھ دیے. مارک برابر دھاڑے جا رہا تھا اور عمران کی طرف سے یہ دھمکی بھی بار بار دہرائی جاتی رہی تھی کہ کسی دوسری جگہ ضرب لا کر خون نکال دے گا. کیسٹ نمبر 3 سائیڈ بی. کیسٹ نمبر 3 سائیڈ بی یہاں پر اختتام پذیر ہوئی. کیسٹ نمبر 3